तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्कार, एसबीएस नेपाली पडकास्टमा स्वागत छ। अब पालो भएको छ गत 7 दिन यता नेपालमा भएका घटनाहरूबारे जान्ने हाम्रो साप्ताहिक प्रस्तुति नेपाल डायरीमा, र यो सामग्री नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रस्तुत गर्दै हुनुहुन्छ।
सरकारले आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको छ। अर्थमन्त्री सोनी मार्गले शुक्रबार बजेट प्रस्तुत गरेका हुन्। आफूले प्रस्तुत गरेको बजेटमा राज्यका सबै संरचनाबाट सकारात्मक सहयोगको अपेक्षा गरेको उनले सदनमा बताए। बजेटले व्यक्तिको हकमा आयकरको छुटको सीमा दोब्बर गरी 10 लाख रुपियाँ पुर्याएको छ। यस्तै लागु समयदेखि नबढेको कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। यसअघि प्रदेश र स्थानीय तहलाई दिइँदै आएको रकममा अर्थमन्त्री बाग्लेले आगामी वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढाएका छन् भने स्थानीय तहमा पठाउने सम्मानीकरणको अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती गरेका छन्। आगामी आर्थिक वर्षका लागि सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्ब भन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। अर्थमन्त्री वाग्लेले गैर आवासीय या नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गर्ने घोषणा गरे। एकपटकको नेपाली सधैँको नेपाली रहने सरकारको योजना रहेको उनले बताए।
समसामयिक संशोधन गरी एकपटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौँ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौँ।
यस्तै आगामी आर्थिक वर्षमा 60% आर्थिक वृद्धि दर हासिल गर्ने अनुमान पनि बजेट मार्फत गरिएको छ। अदालत वा न्यायिक निकायमा पुगेर विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित समयमा कर रकममा 1% थप गरी बुझाइएमा मुद्दा फिर्ता लिने प्रावधान आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको भनी आइतबार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भएको छ। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले कालापानी लिङ्पिया धुराको समस्या लामो समयदेखि रहेको र अन्य ठाउँमा पनि समस्या रहेको भन्दै ती सीमाका नागरिकले सरकार भएको कहिले अनुभूति गर्न सक्छ भने प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा आएको जवाफले चर्चा पाएको हो। सांसद राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताए।
तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ।
लामो समयदेखि सदनमा उनको उपस्थितिको माग हुँदै आएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सँगै संसदको दुवै सदनमा प्रस्तुत गरेको समयमा अचानक त्यहाँबाट उठेर हिँडेका शाहलाई त्यसै त विपक्षी दलहरूले सदनमा निरन्तर खोजी गरिरहेका थिए। आइतबार उनी अचानक सदनमा प्रस्तुत भएर सांसदहरूले गरेको प्रश्नको जवाफ दिनका लागि सभामुखसँग समय मागे। सोही क्रममा सांसदहरूले उनलाई केही प्रश्न गरेका थिए। प्रश्न गर्ने क्रममा नेपालको सीमाको विषय सदनमा उठेको हो। यस्तै प्रधानमन्त्रीले तयारी बिना नै सांसदहरूको प्रश्नको जवाफ दिएकाले सीमा सम्बन्धी उनले दिएको जवाफ विवादमा परेको बारे पनि सदनमा चर्चा चलेको थियो। केही सांसदहरूले चाहिँ प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्त विपरीत रहेको भन्दै त्यसलाई सदनको रेकर्डबाट हटाउनु पर्ने माग राखेका थिए। त्यस्तै मध्ये एक नेपाली काङ्ग्रेसकी सचेतक बासुना थापाले भनिन्,
कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो, र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले यस विषयमा एउटा विज्ञप्ति निकाल्यो। संसदमा प्रधानमन्त्रीले उल्लेख गरेको यो विषय मूलत 10 गज क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात् सीमा बारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ। लामो समयपछि आफ्नो मौनता तोडेका प्रधानमन्त्रीले अचानक सदनमा दिएको अभिव्यक्तिले नेपाली राजनीति र कूटनीति दुवैलाई तरङ्गित पार्ने जानकारहरूले बताएका छन्। प्रधानमन्त्रीको मौनताको अर्को प्रसङ्गमा उनले यसअघि प्रधानमन्त्रीले भाषण गर्ने परम्परा तोड्दै गणतन्त्र दिवसका अवसरमा मौन रहे। शुक्रबार आयोजना गरिएको गणतन्त्र दिवसको औपचारिक कार्यक्रमको पूरै समय उनी उपस्थित रहे तर बोलेनन्। उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए, जसमा उनले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताए। उनले गणतन्त्रको मर्यादालाई बचाउन र अझ समृद्ध बनाउन सबै राजनीतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्ने बताए।
आजको दिन हाम्रा लागि विशेष छ। यो दिन मात्र एक साधारण दिन होइन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो। किनभने आजभन्दा ठिक 19 वर्ष अगाडि हामीले नागरिक सर्वोच्चता सहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियौँ।
राष्ट्रिय मानव अधिकार आयोगले सेप्टेम्बरमा भएको जेएनजी आन्दोलनको घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा आन्दोलनका क्रममा दुवै दिन भएको घटनाको छानबिन गरी घटनामा दोषी देखिएकाहरूलाई कारवाहीको सिफारिस सहितको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो। आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्ब गुरुङलाई मानव अधिकारको उल्लङ्घनकर्ताका रूपमा किटान गरिएको छ र उनीहरूलाई नयाँ कानून बनाएर कारवाही गर्न सिफारिस गरेको छ। यस्तै तत्कालीन सुरक्षा निकायका प्रमुखहरूलाई पनि कारवाहीको लागि सिफारिस गरिएको छ। यस्तै आन्दोलनका क्रममा कारागारबाट कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रमिला मिठानेको संलग्नता रहेको किटान गर्दै उनलाई शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ। जेएनजी आन्दोलनमा जोडिएका भन्दै आयोगले रासोपाका 17 जना सांसद सहित 52 जनालाई अनुसन्धानका लागि सिफारिस गरेको छ। आयोगको प्रतिवेदनमा टिओबी उक्साहटले पहिलो दिनको आन्दोलन हिंसात्मक भएको उल्लेख गरेको छ। टिओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको छ। यसअघि गौरी बहादुर कार्की जाँचबुझ आयोगले निकालेको भन्दा मानवाधिकार आयोगको प्रतिवेदनले आन्दोलनका थप पाटा केलाएको देखिएको छ। तर मानवाधिकार आयोगको सिफारिसको कार्यान्वयन अवस्था कमजोर रहेको भन्दै यसको सही कार्यान्वयन हुनेमा कतिपय विज्ञले शङ्का व्यक्त गरेका छन्।
तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाली पोडकास्टमा नेपाल डायरी। समाचार जारी रहनेछ यो छोटो ब्रेक पछि।
नेपाल महिला साफ च्याम्पियनसिप 2026 समूह ए विजेता हुँदै फाइनल पुगेको छ। आइतबार भारतको गोवामा भएको खेलमा नेपालले श्रीलङ्कालाई 2-0 पराजित गर्दै सेमी फाइनल पुगेको हो। नेपालका लागि कप्तान रेणुका नगरकोटे र रश्मि कुमारी घिसिङले 1-1 गोल गरे। यसअघि नेपालले भुटानलाई 1-0 हराएको थियो। लगातार दोस्रो जितसँगै नेपाल अङ्क तालिकामा 6 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। भुटानको 3 अङ्क रहेको छ। बुधबार हुने सेमी फाइनलमा समूह एको विजेता नेपालले समूह बीको उपविजेता बङ्गलादेशसँग खेल्नेछ। एसियन गेम्स क्वालिफायर्सको पहिलो खेलमा नेपालले चीनलाई 221 रनले पराजित गर्यो। पहिलो ब्याटिङ गरेको नेपालले 2 विकेटको क्षतिमा 313 रन बनाएको थियो। विशाल लक्ष्य पछ्याएको चीन 92 रनमा अल आउट भयो। कागल महिला भलिबलको उपाधि इरानले पाएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा शुक्रबार भएको च्याम्पियनसिपको फाइनलमा कजाकिस्तानलाई 3-1 सेटले पराजित गर्दै इरानले उपाधि हात पारेको हो। आयोजक नेपाल भने पदकविहीन रह्यो। तेस्रो स्थानका लागि शुक्रबार नै भएको खेलमा नेपाल भारतसँग 3-1 सेटले पराजित भयो। यसअघि नेपाललाई 3-0 पराजित गर्दै इरान फाइनलमा प्रवेश गरेको थियो। इरानसँगको हारपछि नेपालका प्रशिक्षक जगदीश भट्टले इरान बलियो टिम रहेको बताए।
इरानको लेभल भनेको एसियाको टप 6 भित्र बन्ने टिम भन्ने हो। र हाम्रो मनोवैज्ञानिक रूपमा पनि हामी धेरै पछाडि नै थियौँ। त्यो खेलाडीमा टुपल डप गरेर हाम्रो नेम जसमा आशा भरोसा गरिएको थियो उनीहरू मजाले पनि सबै अलिकति टेम्पो लुज भयो होइन।
एसपिएस नेपालीका लागि प्रतीक्षा दिमाल काठमाडौँ।
SBS South Asian.
तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस नेपाली पोडकास्ट र केही प्रतिक्रिया सुझाव वा सल्लाह भए हामीलाई इमेलमा nepali.program@sbs.com.au वा सोसियल मिडियामा फेसबुक इन्स्टाग्राम र एक्समा @sbsnepali मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो बारेमा थप जान्न sbs.com.au/nepali जानुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।